नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। बदलिदो नेपाल काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ। बदलिदो नेपालमा आज हामी कोरोना संक्रमण भएपछि अस्पताल जाँदा र अस्पतालमा उपचार गराउँदाको व्यवस्थापन बारे कुरा गर्छौं। सबैभन्दा पहिले कोरोना क्याप्सुल।
नमस्कार। कोरोनाबाट बच्न र जुझ्न तयार पारिएको 15 मिनटको 13 कोरोना क्याप्सुलमा तपाईंलाई स्वागत छ। यो क्याप्सुलका सबै डोजहरू तपाईंका प्रश्न, विज्ञका उत्तर अनि तपाईंका विचार र प्रतिक्रियाका आधारमा बनाइएका छन्।
कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या नेपालमा पनि दिनदिनै बढ़िरहेको छ। संक्रमितको संख्या बढ़ेसँगै उपचार गर्न तथा मृतकको अन्तिम संस्कारमा विभिन्न समस्या देखिएका छन्।
एम्बुलेन्स चालक सितिमिति कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजान तयार हुँदैनन्। अस्पतालमा पुगे पनि हेरचाह तथा खानाको उचित प्रबन्ध छैन। ज्यान गयो भने त झनै समस्या छ। संक्रमितको शव डोजरले उठाएको तथा जलाएर दाह संस्कार गर्न नसकी जंगलमा शव गाड्न परेको खबरले गत साता धेरैलाई झस्कायो। यो समस्या आउँदा दिनमा झनै बढ़ने निश्चित जस्तै छ।
कोरोना संक्रमण भएपछि अस्पताल जाँदा, उपचार गराउँदा र मृतदेहको व्यवस्थापन गर्दा आएका र आउने समस्या तथा यस विषयमा थाहा पाउनु पर्ने कुरा समेटेर आजको कोरोना क्याप्सुलका डोजहरू तयार पारिएका छन्। कोरोनाले सिर्जेका यस्ता खसखसको डोज दिन आज हामीसित हुनुहुन्छ कोविड 19 नियन्त्रणमा सक्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की।
अब शुरू गरौं फेसबुक, इमेल र आईभीआरमा आएका कोरोनाको उपचार र संस्कार सम्बन्धी खसखस र ती खसखस मेटाउन डाक्टर कार्कीले दिएका डोजहरू।
सोलुखुम्बुका चेत मगर सोध्नुहुन्छ, जिल्लामा एकजनालाई कोरोना पुष्टि भयो, उपचार गर्न विराटनगर लैजानु पर्यो। अहिले बिरामीलाई कोरोना भन्दा विराटनगरको गर्मी चर्को लागेको छ। सबै जिल्लामा उपचार केन्द्र बनाएर सामान्य लक्षण देखिएका बिरामीलाई त्यही जिल्लामा उपचार गर्दा हुँदैन र?
अब जस्तो लक्षण चिन्हहरू चाहिँ नदेखिएको अथवा चाहिँ कम लक्षण चिन्ह देखिएको व्यक्तिहरूलाई चाहिँ हामीले सामान्यभन्दा सामान्य अस्पतालमा अथवा आइसोलेसन सेन्टरमा पनि राख्न सक्छौँ। तर कहिलेकाहीँ चाहिँ यो कोरोनाको चाहिँ एकदमै जटिल समस्याहरू देखिन सक्छ, तत्कालै तुरुन्तै देखिन सक्छ, त्यस्तो अवस्था हुन सक्छ भनेर हामीले अलिकति ठुलो अस्पतालमै लगेर राख्ने गरेका छौँ। त्यो हिसाबले चाहिँ उहाँलाई कोशी अस्पतालमा लगेर राखिएको हो। तर पछि अब एकदमै बिरामीको संख्या बढ्दै गयो भने हामीले चाहिँ अब त्यस्तो अस्पतालहरूको नजिकै जहाँनिर चाहिँ कसैलाई समस्या परिहाल्यो भने पनि तुरुन्तै अस्पताल लान सक्ने गरी आइसोलेसन सेन्टरहरूमा राख्ने गरी हामी व्यवस्थापन गर्न खोजिरहेछौँ।
विश्व मेहताको प्रश्न छ, कोरोना पुष्टि भइसकेपछि एम्बुलेन्स लगायतको समस्या देखाउँदै उपचार केन्द्रमा लैजान ढिला भइरहेको छ, पालिकाहरूमा राम्रो तयारी किन नभएको?
संक्रमण पुष्टि भइसके पछाडि चाहिँ अस्पतालमा लानको लागि एम्बुलेन्सको व्यवस्था, एम्बुलेन्स पनि विशेष व्यवस्था गर्नुपर्ने खालको अहिलेको हाम्रो प्रोटोकल छ, निर्देशिका छ। त्यस हुँदाखेरि केही समस्याहरू हुने, समय लाग्ने, होइन, संक्रमित व्यक्तिहरूबाट अरू व्यक्तिलाई नसरोस् भन्नका लागि चाहिँ हामीले त्यही खालको एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, त्यही खालको स्वास्थ्य कर्मीहरूको सुरक्षाको पनि प्रबन्ध गर्नुपर्ने भएको हुनाले चाहिँ अब अहिले हामीले सबै गाउँपालिकाहरूमा त्यस्तो खालको व्यवस्थापन गर्न त सकिँदैन। तर नजिकको अस्पतालसँग दूरीको हिसाबले चाहिँ नजिकै हुने गरी हामीले त्यस्तो एम्बुलेन्सहरूको पनि व्यवस्था गरेका छौँ। हामीले काठमाडौँ उपत्यकाको भित्रको लागि चाहिँ 102 फोन गर्यो भने त्यो 102 चाहिँ व्यवस्थापन गर्छ र बाहिर चाहिँ अब अहिले एम्बुलेन्सको संख्या पनि कम भएको र चाहिँ यो राष्ट्रिय नम्बरबाट एउटै नम्बरबाट सञ्चालन नभएको हुनाले अलिकति समस्या छ। तर यही आर्थिक वर्षदेखि हामी चाहिँ एउटै नम्बरबाट देशभरि भएका एम्बुलेन्सहरूलाई चाहिँ एउटै नम्बरबाट चाहिँ सञ्चालन गर्ने तयारीमा छौँ।
विमला कार्की सुन्नुहुन्छ, उपचार केन्द्रमा लगिएका संक्रमितहरूको रेखदेख तथा खानपानको व्यवस्था कसरी गरिन्छ?
सरकारले उपचारमा गएका व्यक्तिहरूको लागि चाहिँ खानपिनको सबै व्यवस्थापन गरेको छ र त्यहाँ चाहिँ निश्चित एउटा चाहिँ हाम्रो निर्देशिकाको आधारमा खानपिनको व्यवस्थाहरू हुन्छ। अब उहाँहरूलाई चाहिँ बिहान चिया खाजाको व्यवस्था, दिउँसो खानाको व्यवस्था, बेलुका पनि खानाको व्यवस्था, खाजाको व्यवस्थाहरू गरिएको छ। यो सम्पूर्ण खर्च चाहिँ अहिले सरकारले गरिराखेको छ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीलाई हाम्रो प्रश्न छ, क्वारेन्टिन र आइसोलेसनमा चाउचौ खाएर बस्नु परेको बालबालिका र बिरामी बिस्कुटको भरमा बाँच्नु परेका खबरहरू आइरहेका छन्। सम्बन्धित अस्पताल र क्वारेन्टिनमा खानपानको व्यवस्थापन कसरी गरिएको छ?
14 दिन बस्ने, 15 दिन बस्ने मान्छेहरूलाई कुनै दिन चाहिँ चाउचौ खाजा दियो होला, कुनै दिन बिस्कुट खाजा दियो होला, कुनै दिन रोटी दियो होला, रोटी तरकारी दियो होला, कुनै दिन समोसा दियो होला, होइन त्यसरी चाहिँ कहिलेकाहीँ त्यस्तो समाचार बन्द रहेछ। तर सधैँभरि चाउचौ खुवाउने, सधैँभरि बिस्किट मात्रै खुवाउने र चाउचाउको घरमा राखेको भन्ने कुरा चाहिँ एकदमै गलत समाचार हो।
पोखराबाट सुनिता राणा भाटको प्रश्न छ, के कोरोनाबाट मृत्यु भएकाहरूको शव छुँदा कोरोना सर्छ?
धेरै मान्छेहरूलाई चाहिँ एकदम डर पनि छ। अहिलेसम्म चाहिँ कोरोना सर्ने भनेको थुकबाट सर्ने हो, ड्रपलेट ट्रान्समिसन हो, त्यसैले मृत्यु भएको व्यक्तिको त त्यसरी अब थुकबाट सर्ने भन्ने त अब सासबाट सर्ने भन्ने कुरा त भएन। तर अब के छ भने अर्को चाहिँ कुरा के हो भने खाली हातले, नाङ्गो हातले त्यो चाहिँ लास छोएर अनि त्यही हातले चाहिँ अब मुख, नाक, आँखा छोयो भने सर्ने सम्भावना हुन्छ। अब लास प्रोटेक्टिभ इक्विपमेन्टहरू लगाएर लास छुँदाखेरि सर्ने भन्ने चाहिँ होइन।
सुनिता जीकै पूरक प्रश्न छ, रेबिज, एड्स, इबोला, बिफर लगायत सरुवा रोगहरू मध्ये कोरोना भाइरसलाई कमजोर मानिन्छ, तर डर किन यति भयावह भएको?
सबै आत्तिएको, डराएको चाहिँ नयाँ रोग भएको हुनाले र कोरोना चाहिँ संसारभरि आयो र नयाँ रोग हो, त्यसो भएको हुनाले यसको बारेमा धेरै कुराहरू जानकारी नभएको हुनाले मान्छेहरूमा एक खालको चाहिँ त्रास, यो अब के हुने हो, कसो हुने हो भन्ने खालको त्रास चाहिँ भयो। यो संक्रमण भएपछि पनि 98% मान्छेहरूलाई चाहिँ सामान्य खालको लक्षण चिन्ह देखिने अथवा लक्षण चिन्है नदेखिने खालको हुँदो रहेछ। 2% व्यक्तिहरूलाई मात्रै चाहिँ यसले लक्षण चिन्हहरू देखाउने र टाढो बनाउन पनि सक्ने रहेछ। सतर्क हुनुपर्ने कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। कोरोना चाहिँ हाम्रो अब मानव जीवनको एउटा चाहिँ अभिन्न अङ्ग भन्छ, यसले पनि रुगाखोकी गराउने, यसले पनि मान्छेहरूलाई संक्रमण गराउने कुरा हुन्छ। अगाडि बढ्नुको विकल्प छैन। अब कोरोना चाहिँ एकचोटि आएर यो फेरि चाहिँ हराएर जाने होइन, अब सधैँभरि नै यो हाम्रो समाजमा रहिरहेको छ र त्योसँग बाँच्न हामीले अब सिक्नु जरुरी छ।
आइभीआरमा सुनसरीका मनोज बस्नेत सुन्नुहुन्छ, औषधि छैन पनि भनिन्छ तर धेरै निको पनि भइरहेका छन्, उपचार कसरी गरिन्छ अनि कस्तो अवस्थामा चाहिँ उपचार हुँदैन त?
यो चाहिँ कस्तो भने अहिलेसम्म लक्षण चिन्हहरू कमै भएका अथवा लक्षण चिन्है नभएका व्यक्तिहरू चाहिँ धेरै हुन्छन् यसको। अहिले हाम्रो नेपालमा पाइएका संक्रमितहरूको पनि सामान्य लक्षण चिन्ह भएका र जटिल खालको लक्षण चिन्हहरू नभएका व्यक्तिहरू नै धेरै छन्। तर केही व्यक्तिहरूलाई चाहिँ यसले उनलाई मुटुको रोग भएका मान्छेहरू, फोक्सोको रोग भएका मान्छेहरू, क्यान्सर भएका मान्छेहरू, अनि डायबिटिज भएका मान्छेहरू, अनि प्रतिरक्षा शक्ति कम भएका मान्छेहरूमा चाहिँ यसले चाहिँ अलिकति साह्रो गराउन सक्छ। त्यो भनेको निमोनिया गराउने हो र त्यो निमोनिया गराइसके पछाडि चाहिँ
दाङको तुलसीपुरका रामबहादुर खड्का कोरोनाबाट निको भएका मानिसबाट पनि समुदायका अरू मानिस डराउने गरेको भन्दै सोध्नुहुन्छ।
मान्छेहरूसँग चाहिँ भेटघाट गर्दा रोग सर्ने कतिको चाहिँ सम्भावना हुन्छ?
निको भएका मान्छेहरूबाट अरूलाई चाहिँ संक्रमणको जोखिम पटक्कै हुँदैन र अहिले त विश्व स्वास्थ्य संगठनले के भन्दैछ भने अब यो पीसीआर टेस्ट गरेर पोजिटिभ देखिँदाखेरि पनि यदि त्यो व्यक्ति चाहिँ संक्रमण भएको 10 दिनभन्दा पछाडि छ भने उसले चाहिँ संक्रमण अर्न सार्दैन भनेर नयाँ खालका तथ्याङ्कहरू पनि आइसकेको छ।
कोरोना संक्रमणपछि अस्पताल जाँदा र त्यहाँ उपचार गर्दा परेका समस्यापछि अब कोरोनाका कारण मृत्यु भएकाको दाह संस्कारको कुरा गरौं।
डाक्टर खेम कार्की कृष्ण भट्टराई सोध्नुहुन्छ, कोरोनाका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न सरकारी टोली तयार नभएको, स्काभेटरले शव निकालेको जस्ता खबरले सबैलाई तर्साएको छ। आम मानिसमा डर घटाउने गरी पूर्व तयारी किन नभएको होला?
अब यस्तो चाहिँ कस्तो भने मान्छे धेरै आतंकित भएर यो समस्या भएको हो। अब मान्छेहरूले चाहिँ टेलिभिजनमा चाहिँ उहाँ इटलीतिर अथवा चाहिँ युरोपतिर चाहिँ एक्सकाभेटरले चाहिँ उहाँ लाश चाहिँ निकालेर राखेको समाचार देखेपछि त्यस्तै खालको चाहिँ गर्नुपर्छ होला भन्ने खालको चाहिँ कतिपय मैले पनि सुने। गाउँपालिकाहरूले अथवा चाहिँ त्यहाँको चाहिँ लोकल प्रशासनले पनि त्यस्तो खालको आफ्नै प्रोटोकल बनाएको देखियो, तर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाहिँ यहाँहरूले वेबसाइट पनि हेर्न सक्नुहुन्छ। सब व्यवस्थापनको दास संस्थाको चाहिँ एउटा चाहिँ प्रोटोकल निर्देशिका बनाएको छ। त्यो निर्देशिकामा चाहिँ सामान्य ढङ्गले चाहिँ त्यो एउटा प्लास्टिकको ब्याग पाइन्छ, त्यो प्लास्टिकको ब्यागमा चाहिँ राख्ने हो, कसरी राख्ने भन्ने कुरा पनि त्यहाँ तरिका छ। त्यो राखिसके पछाडि त्यसलाई चाहिँ लक गरिसके पछाडि त्यो चाहिँ दाह संस्कार गर्नलाई समस्या हुँदैन। त्यस पछाडि त्यो ब्यागमा हालिसके पछाडि त खास गरी मास्क, ग्लोभ्स र गाउन लगाएर चाहिँ त्यो लासलाई चाहिँ अब जसरी हाम्रो चाहिँ आफ्नो आफ्नो संस्कृति अनुसार चाहिँ लगेर चाहिँ त्यसलाई दाह संस्कार गर्न सक्ने खालको हुन्छ।
नवराज सापकोटाको प्रश्न छ, यातायातको सुविधा नभएको गाउँ ठाउँमा कोरोनाको कारणबाट कसैको मृत्यु भइहालेको खण्डमा कसरी दाह संस्कार गर्ने?
यातायातको सुविधै नभए पनि गाडीमै अथवा सब वाहनमै राख्नुपर्छ भन्ने पनि छैन। यो त त्यो ब्यागभित्र हालिसके पछाडि त डबल चेन भएको ब्यागभित्र चाहिँ त्यो डेड बडीलाई मृत्यु भएको शरीरलाई हालिसके पछाडि त्यस पछाडि त हामी त हामीले चाहिँ हिन्दू संस्कार अनुसार पनि लास बोकेरै लगेर पनि दलाउन सकिन्छ, गाड्नै सकिन्छ, मान्छेले पनि लगेर गाड्नै सक्छ।
गणेशदीप महतको प्रश्न छ, अहिलेसम्म ज्यान गुमाएका सबैमा कोरोना पोजिटिभ रहेको कुरा मृत्यु पछि मात्र पुष्टि भयो, यस्तो किन भयो? यसबाट त कोरोना अझ फैलने सम्भावना हुँदैन र?
अहिलेसम्म त्यस्तो देखिएको छ, जुन लासमा चाहिँ अब सस्पेक्टेड गरिएको थियो, पहिला चाहिँ मृत्यु हुनभन्दा अगाडि चाहिँ उसलाई चाहिँ अलिकति शङ्का गरिएको थियो र त्यो शङ्का गरिएको व्यक्तिहरूको चाहिँ स्वाब चाहिँ टेस्ट गर्न लगिसकिएको हुन्छ अनि त्यस्तो व्यक्तिहरूको मृत्यु भएपछि चाहिँ त्यो टेस्ट कुर्ने र त्यो टेस्टमा के आयो भनेर कुर्ने चलन छ र अब त्यसमा पोजिटिभ आएको कुराहरू चाहिँ हाम्रो समाचारमा आएको छ तर नेगेटिभ आएका पनि थुप्रै लासहरूको व्यवस्थापन भएको छ।
गीता भेटवाल सोध्नुहुन्छ, अरू कारणले मृत्यु भएको मानिसमा कोरोना देखिएपछि कोरोनाकै कारण मृत्यु भएको भन्ने खबर आउँछ, जे रोगले मरे पनि कोरोना देखिएपछि कोरोनाको कारण मृत्यु भन्ने कारण के हो?
दुईटा कुरा छ, एउटा चाहिँ मृत्यु भयो र मृत्यु हुने मान्छेलाई कोरोना पनि थियो भन्ने एउटा एउटा डायग्नोसिस हो, अर्को चाहिँ कोरोनाकै कारणले गर्दा मृत्यु भयो भन्ने र अहिलेसम्मको केसहरू चाहिँ अब आजसम्मको केसहरूमा चाहिँ हामीसँग चाहिँ अरू नै कारणले मृत्यु भए पनि त्यो व्यक्तिलाई कोरोना थियो भन्ने हो, डेथ विथ कोरोना भयो कि प्योर कोरोनाको कारणले गर्दाखेरि पनि मृत्यु हुन सक्छ। विश्व स्वास्थ्य संगठनले चाहिँ कुनै पनि चाहिँ मृत्यु भएको व्यक्तिको चाहिँ जाँच गर्दाखेरि कोरोना भयो भने चाहिँ कोरोना डेथमै काउन्ट गर्नु भनेर विश्व स्वास्थ्य संगठनले भनेको हुनाले कोरोना डेथमा काउन्ट गरिएको मात्रै हो।
डाक्टर कार्कीलाई हाम्रो प्रश्न छ, कोरोनाको कारण मृत्यु भएकाहरूको परिवारले सबको सद्गत र मृत्यु संस्कारका विधि कसरी पूरा गर्ने, परिवारका सदस्यहरूलाई सुरक्षित गर्न के कस्ता व्यवस्थाहरू गरिएका छन्?
कोरोनाबाट मृत्यु भएका व्यक्तिहरूको चाहिँ नातेदारहरू अथवा चाहिँ रिलेटिभ्सहरूले पनि अरू जुन संस्कारहरूबाट जे गर्नुपर्ने हो त्यो त गर्नु नै पर्यो, तर रह्यो कुरा के मात्रै भने अब उनीहरूलाई सुरक्षित बनाउनको लागि चाहिँ स्वाभाविक रूपमा चाहिँ यदि उहाँहरूको संसर्गमा भएका व्यक्तिहरूलाई चाहिँ अब 5 दिनसम्म कुर्ने र 5 दिन पछाडि चाहिँ उहाँहरूको पिसिआर टेस्टहरू गर्ने र पिसिआर टेस्ट गरेर यदि नेगेटिभ छ भने अब त्यही सकिनै हाल्ने कुरा तर पोजिटिभ छ भने 5 दिन पछाडि चाहिँ टेस्ट गर्दा पोजिटिभ छ भने उहाँहरूलाई पनि चाहिँ आइसोलेसनमा राख्ने अनि त्यस पछाडि चाहिँ उहाँहरूलाई अरू कुनै जटिल समस्याहरू भयो भने अस्पताल त लिएर जाने यस्तो खालको विधिमा चाहिँ अहिले हामीले गरिरहेका छौँ।
आजका सबै प्रश्नहरूको जवाफका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीलाई धन्यवाद।
अब मिलिजुली खण्डको दोस्रो अथवा तपाईँका मनको डोज, यी डोजहरू तपाईँका विचार र प्रतिक्रियाहरूबाट बनेका छन्।
गोपाल दुलाल लेख्नुहुन्छ, कोरोनाको कुरा गर्दा संचार माध्यमले त्रास र भय पैदा गरेका छन्, यसलाई कम गर्न र जनजीवन सामान्य बनाउने काममा लाग्नुपर्छ।
फेसबुकमा पाइवाङ नाम राखेका साथी लेख्नुहुन्छ, लकडाउन गरेर मात्रै कोरोनाको जोखिम घट्ने होइन, लकडाउनले धेरै क्षेत्रमा असर पारेर मानिसको विजोग भइसकेको छ, सरकारले यसतर्फ ध्यान दिनु पर्यो। अब कोरोना क्याप्सुलको विदाई डोज।
एकजना गरीब मानिस हरेक रात झुपडीमा दियो बालेर पढ्थे र निन्द्रा लागेपछि दियो निभाएर सुत्थे, तर पूर्णिमाको एक रात दियो निभाउन साथ झुपडीभित्र झलमल्ल चन्द्रमाको प्रकाश फैलियो, झ्यालबाट पसेको चन्द्रमाको किरण कोठामा फैलिएर उज्यालो भएपछि उनी हैरान भएर सोच्न थाले, हरे झुपडीमा मैले बाल्ने यति सानो दियोले पूर्ण चन्द्रमाको झलमल्ल उज्यालोलाई घरभित्र पस्न रोकेको रहेछ। त्यसपछि उनको मन पनि चन्द्रमाको उज्यालोले प्रदीप्त भयो।
दियोले पूर्ण चन्द्रको उज्यालोलाई झुपडीमा पस्न रोके झै अहिले कोरोनाको डरले संसारलाई नै छोपेको छ। तर सम्झनुहोस् त, कोरोना संक्रमण भएका संसारका 100 जना बिरामी मध्ये 90 जना भन्दा बढी निको भएर घर फर्किरहेका छन्। लाखौं डाक्टर र नर्सले औषधि उपचारसँगै कोरोनाका बिरामीलाई निराश हुन नदिन आशा, विश्वास र भरोसाको दियो बालेर उनीहरूको मनमा उज्यालो छरिरहेका छन्। संसारमा अहिलेसम्म अनेक महामारी फैलिए, ती सबै महामारीलाई मानिसले जित्दै आयो। नेपालीले पनि अहिलेसम्म बिफर, दादुरा, औंलो, डेंगी जस्ता अनेक महामारीलाई जितेको छ र मनमा आशा र विश्वासको दियो निभ्न नदिने हो भने कोरोनाको यो महामारी पनि हामीबाट छिट्टै विदा हुनेछ।
कोरोना क्याप्सुलको आजका सबै डोज सकिए। मिलीजुली डोज तयार पार्न प्रश्न, जिज्ञासा र प्रतिक्रिया पठाउनु भएकोमा तपाईंलाई धन्यवाद।
अर्को क्याप्सुलका लागि तपाईंका प्रश्नहरू पर्खिँदै आजको कार्यक्रमबाट भोजेन्द्र बस्नेतसँगै मल्लिका थापा र मिलन तिमल सिन्हा विदा हुन्छौ। बुधबार बिहान फेरि भेटौंला।
नमस्कार। भर्खरै सुन्नुभयो बदलिदो नेपाल अन्तर्गत कोरोना क्याप्सुल। कोरोना संक्रमण भएपछि अस्पताल जाँदा र अस्पतालमा उपचार गराउँदाको व्यवस्थापन बारे इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेसँग विस्तृत कुराकानी बाँकी नै छ, सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। केबेर अघि कोरोना क्याप्सुलमा कोरोना संक्रमण भएपछि अस्पताल जाँदा र अस्पतालमा उपचार गराउँदाको व्यवस्थापन बारे कुरा सुन्यौं। यसै विषयमा विस्तृतमा कुरा गर्न हामीसँग हुनुहुन्छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डे। डाक्टर वासुदेव पाण्डेजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
धन्यवाद।
अघि भर्खर कोरोना क्याप्सुलमा हामीले केही कुरा त गर्यौं, यो संक्रमितहरू अस्पताल जाँदा अस्पतालमा उपचार गराउँदाखेरि कस्तो व्यवस्थापन हुन्छ भन्ने कुरा हामीले केही गर्यौं। अब विस्तृतमा चाहिँ तपाईँसँग यो संक्रमित चाहिँ पहिचान गर्ने कुरा त छँदैछ, अब पहिचान भइसकेपछि उनीहरूलाई अस्पतालसम्म लैजाने, त्यसपछि अस्पतालमा उपचार गर्ने र त्यस्तो बेला परिवार र अरूको भूमिका कस्तो हुन्छ भन्ने कुरा चाहिँ तपाईँसँग विस्तृतमा कुरा गर्छौं। र सबैभन्दा पहिले चाहिँ हामीले यो पीसीआर विधिबाट र आरडीटी विधिबाट अब संक्रमितको पहिचान, अझ पीसीआरकै कुरा गरौं, पीसीआरबाट पोजिटिभ आएपछि ऊ संक्रमित हो भनेर पहिचान गरिसकेपछि त्यसपछि हामीले उसलाई अस्पतालसम्म लैजाने प्रक्रिया कस्तो हुन्छ, त्यहाँबाट सुरु गरौँ न कुरा।
हुन्छ हुन्छ। अब यहाँले भनिसक्नुभयो, अब विभिन्न खालले स्याम्पल कलेक्सन हुन्छ, जस्तै हामीले चाहिँ पिसिआर विधिबाट हामीले स्वाब कलेक्सन भन्छौँ, अब यो घाँटीबाट थ्रोट स्वाब भन्छ, नेजोफेरिन्जल गर्छौँ, र यो दुई तरिका नै हुन्छ खास गरेर। यो तरिकाले स्वाबहरू अब राम्रो तरिकाले यसको चाहिँ हामी कोल्ड चेन मेन्टेन गरेर राम्रोसँग लैसकेर टेस्ट गरेर आरटिपिसिआर नेगेटिभ आयो भनेदेखि त त्यसको अर्कै कुरा भयो, अब त्यही अनुसारको हामीले व्यवस्थापन गर्छौँ। अब पोजिटिभ आइसकेपछि सबभन्दा पहिला के हुन्छ भने त्यो पोजिटिभको डिटेल लाइन लिस्टिङ भनेपछि त्यो त्यो मान त्यो व्यक्तिको संक्रमितको सबै विवरण चाहिँ हाम्रो रोग नियन्त्रण एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आउँछ। यो आइसकेपछि हामीले अब यो कहाँ कहाँ कुन जिल्लाको हो, कुन ठाउँको हो भनेर विशेष हामीले हेर्छौँ र हामीले छुट्याउँछौँ, र त्यही अनुसारको सम्बन्धित ठाउँमा हाम्रो पहिलो काम के हुन्छ भने यो व्यक्ति कहाँ हुनुहुन्छ त भनेर हामीले चाहिँ पत्ता लगाउँछौँ, र त्यही अनुसारको अस्पतालमा छ भने सम्बन्धित चिकित्सकलाई यो व्यक्ति संक्रमित हुनुभएको छ, त्यही अनुसारको यहाँले व्यवस्थापन गर्नुहोस् भन्छौँ, र त्यो चाहिँ हामीले त्यसरी जानकारी दिन्छौँ। त्यसपछि के छ भने यसलाई संक्रमितलाई अब क्वारेन्टाइन हुनु होला, कहिले कुनै समुदायमा हुनु होला, त्यसलाई कसरी अस्पतालसम्म लाने भन्ने चाहिँ एउटा अहम प्रश्न हो। त्यसको लागि चाहिँ पहिलो त त्यो क्वारेन्टाइनमा बसिराख्नु भएछ भने त केही समस्या भएन, क्वारेन्टाइनबाट अस्पतालमा हामीले कोभिड 19 अस्पतालहरू अब उपत्यकामा त्यही हिसाबले छ भने उपत्यकादेखि बाहिर देशभरि कोभिडको लागि डेडिकेटेड विशेष अस्पतालहरू हुन्छ, त्यहाँ लाने हुन्छ। लाने प्रक्रियामा सबभन्दा पहिला हामीले के छ भने अब अहिलेको अवस्थामा यो डिसिसिएमसी भन्छौँ, खास गरी जिल्लामा अब हाम्रो विभिन्न काठमाडौँमा सिसिएमसी छ, यो कोभिड 19 क्राइसिस म्यानेजमेन्ट कमिटी भन्ने हाई लेभलको कमिटी छ, हाम्रो स्वास्थ्य मन्त्रालय अब विभिन्न खालका आइसिएस भन्ने इन्सिडेन्ट कमान्ड सिस्टम भयो, त्यसपछि हामी रोग नियन्त्रणमा अरू विभिन्नहरू छौँ। त्यस्तै जिल्लामा सम्बन्धित डिसिसिएमसी भनेको डिस्ट्रिक्ट कोभिड 19 क्राइसिस म्यानेजमेन्ट कमिटी छ, यसले खास दायित्व यो त्यो संक्रमितलाई त्यहाँ कहाँ हुनुहुन्छ र अस्पतालसम्म पुर्याउने काम चाहिँ त्यो समिति मार्फत, त्यसमा चाहिँ अब हाम्रो सिडिओ साहब लगायत हाम्रो स्वास्थ्य कार्यालय र अरू निकायहरू हुन्छन् उहाँहरूले सम्बन्धित अस्पतालमा पुर्याउने जिम्मेवारी उहाँको हुन्छ। यसरी चाहिँ अहिले व्यवस्थापनको काम यसरी भइरहेछ।
र कुनै बेला चाहिँ अब भनेको बेलामा अस्पतालमा लैजानको लागि एम्बुलेन्सको कारण अथवा एम्बुलेन्सले नमान्ने गर्दा र अरू कारणले गर्दा फेरि ढिलै भएको भन्ने कुरा चाहिँ आइरहेको छ नि संक्रमितलाई अस्पताल लैजाने क्रममा चाहिँ।
यो चाहिँ हो, अब हामीले चाहिँ देशभरि नै जस्तै काठमाडौँमा 102 नम्बरको एम्बुलेन्स छ, त्यो एम्बुलेन्सले यो कुनै पनि बिरामी संक्रमित छ भने उहाँलाई चाहिँ त्यो एम्बुलेन्स मार्फत हामी त्यो सम्बन्धित अस्पतालमा लान्छौँ। बाहिर जिल्लामा पनि त्यसरी डेडिकेटेड अस्पतालहरूमा अथवा संस्थाहरूमा एम्बुलेन्स छ, त्यो एम्बुलेन्स मार्फत त्यो कमिटीले लाने हो। तर अहिले पहिले सुरुको अवस्थामा, अहिले त धेरै परिवर्तन भइसक्यो, सुरुको अवस्थामा यो हामीले जति धेरै मान्छेहरूलाई त्रास भएको कारणले यो रोग चाहिँ बाट एकदम सरी नै हाल्छ, हामी पनि गाह्रो हुन्छ भन्ने हिसाबले हामीले राम्रोसँग त्यो एम्बुलेन्सको व्यक्तिहरूलाई पनि यसको बारेमा अलिकति ओरिएन्टेसन गर्न सकेको होला, अब अरू धेरै कुराहरू मिलाउने अवस्था थियो भने अहिले आएर त्यसमा कमी आएको छ। अझै पनि अब संक्रमितहरू गाह्रो अवस्थामा छ, कहिलेकाहीँ चाहिँ यस्तो समस्या भयो, उहाँ ल्याउन गाह्रो भयो, राति भयो, यस्तो भन्ने धेरै कुराहरू हामीले पनि यहाँले जस्तै सुनिराखेको कुरा हो। तर यो धेरै व्यवस्थित छ। अबको अवस्थामा चाहिँ हामीले अरू खालको निर्देशिका गाइडलाइन्सहरू बनाउनु पर्ने अवस्था छ। अहिलेसम्म हामीले यो संक्रमितहरू जति जसो संक्रमित छन् अब होला 97% चाहिँ उहाँहरूको कसैको पनि केही लक्षण छैन। हाम्रो के छ भने हामी अब धेरैजसो अहिले संक्रमितहरू बाहिरबाट, नेपालभन्दा बाहिर खास गरेर भारतबाट आएका व्यक्तिहरूमा संक्रमण छ र उहाँहरूलाई कुनै खालको लक्षण चाहिँ छैन। त्यस्ता लक्षण नभएका व्यक्तिहरूलाई हामीले क्वारेन्टाइनमा राख्ने र उहाँहरूलाई नै अस्पतालमा लगाएर राख्दा हामीले एक्चुअल बिरामीहरू आउँदाखेरिमा चाहिँ हामीलाई समस्या हुने देखिएको छ।
त्यो बारेमा अझै निर्देशिका तपाईँहरूले नयाँ, अब किनकि संक्रमितको संख्या पनि थपिँदैछ, त्यस्तो हुँदाखेरि अस्पताल लैजानै पर्नेलाई चाहिँ अस्पतालमा राख्ने, अरूलाई चाहिँ क्वारेन्टाइनमा राख्ने हिसाबले पनि तपाईँहरूले तयारी गरिरहनु भएको छ भन्ने कुरा चाहिँ अलिक पहिला पनि आएको थियो होइन? अब अर्को कुरा चाहिँ अघि तपाईँले भन्नुभयो नि, जस्तो अब संक्रमितलाई अस्पताल लैजाँदाखेरि चाहिँ अब त्यो पहिला चाहिँ ढिलो भएको थियो, अब बिस्तारै त्यो चाहिँ अब सुधार हुँदै गएको छ र त्यस्तो बेला कोही परिवारका मान्छे म बिरामीसँगै अस्पताल जान्छु भन्न खोज्यो भने परिवारका मान्छे जान चाहनु भयो भने पाउनुहुन्छ कि हुन जान?
अब अहिले अहिलेसम्म होइन, बिरामीका मृत्युहरू पनि जान त पाउनुहुन्छ तर उहाँले त्यही सतर्कताहरू अप्नाउनु पर्यो। जस्तै हामीले बिरामीको व्यक्तिहरू गएर अस्पतालभित्र आइसोलेसन वार्डभित्र त हामीले राख्दैनौँ, उहाँलाई चाहिँ बाहिरै बसेर के पर्ने सहयोग गर्नेको लागि हो। अब साधारणतया जान चाहनुभयो भने उहाँहरूलाई एक खालको हामीले मास्कहरू छ, 995 मास्कहरूको प्रयोग गरेर उहाँ बसेको डिस्टेन्स मेन्टेन गरेर यसरी अस्पतालसम्म जानु चाहिँ सकिन्छ। तर साधारणतया अस्पतालमा आइसोलेसनभित्र छिरिसकेपछि हामीले अरू व्यक्तिहरूलाई उहाँका परिवारहरूलाई भित्र भित्र सँगै बस्न चाहिँ दिँदैनौँ। अब तर पनि अब हामी वीरगन्जमा देखियो, आमा र बच्चा दुईजना बच्चालाई सङ्क्रमण भएको छ, सानो बच्चा आमालाई त नराखेर हामीलाई भएन। त्यस्तो अवस्थामा त्यही खालको प्रिकसनहरू हामीले सावधानी
भनेको, सानो बच्चा बिरामी छ अथवा संक्रमित छ भने चाहिँ उसँग उसको आमा अथवा कोही सदस्य बस्न सँगै पाउँछ,
बस्ने पाउँछ, तर त्यसको सतर्कता अप्नाएर। अब त्योभन्दा पनि अब धेरै साह्रो बिरामीहरूको कुरामा पनि अब यो कुरा त हामीले अहिलेसम्म गर्नु परेको छैन त्यसरी, तर पनि अहिलेसम्म चाहिँ बच्चा भएको अवस्थामा
आमा चाहिँ सँगै बसेर उपचार गरेको अवस्था चाहिँ हो
र त्यो आमालाई चाहिँ संक्रमित नहोस् भनेर विशेष सावधानी अपनाइएको हुन्छ।
हजुर हजुर।
अब अरू अरू कस्तो हुन्छ व्यवस्थापन जस्तो त्यो अस्पतालमा राख्दाखेरि तपाईँले आइसोलेसनको कुरा गर्नुभयो होइन, अब त्यो निश्चित अस्पताल छ कि भर्खरै तपाईँले भन्नुभयो, अब कोही कोही ठाउँमा त झन बढी अरू कारणले गर्मीले गर्दाखेरि धम झन बढी चाहिँ बिरामी हुने सम्भावना हुन्छ, कसरी व्यवस्थापन गरेको हुन्छ अस्पतालमा चाहिँ?
अब अस्पतालमा खास गरी अहिलेसम्म त हामी यहाँलाई थाहा छ तिन खालको अस्पतालहरू बनाएको छौँ। अब अलिक गम्भीर खालको बिरामीहरू भयो भने कोभिड लेभल थ्रीको अस्पतालहरू हुन्छ भने त्यस्तो गम्भीर खालको अस्पतालमा अहिलेसम्म हामीले चाहिँ राख्नुपर्ने अवस्था त त्यति छैन। अब लेभल टूको अस्पतालमा अलि अलि बिरामीहरू हुन्, अब त्यसमा चाहिँ जसलाई स्वास्थ्यसँग गाह्रो छ केही समस्याहरू छ भने राख्ने हो, तर पनि अहिलेसम्म त त्यस्तो त भएको छैन, समस्याहरू छैन। अब यहाँले व्यवस्थापनको कुरा गर्दाखेरिमा चाहिँ अब अस्पतालले चाहिने सरसामानहरू चाहिँ हामी स्वास्थ्य मन्त्रालय अथवाबाट प्राप्त भएको हुन्छ। अरू व्यवस्थापन जस्तै अस्पतालभित्र बसिसक्नुभयो भने त्यहाँ बस्ने खाने सबै कुरा चाहिँ र उपचार चाहिँ सरकारले सबै कुरा फ्री गर्छ। सकेसम्म हामीले के गर्ने गरेका छौँ, धेरैचोटि चिकित्सकहरू पनि ठुलो टिम नजाने, एकजना चिकित्सक अथवा एकजना नर्सहरू जाने, त्यसले गर्दा हाम्रो सामानहरूको पनि बचत हुने अनि अनावश्यक व्यक्तिहरूभित्र पनि नजाने र हामीले सिसी क्यामेरा अथवा उहाँलाई चाहिँ कम्युनिकेसन गर्ने अरू माध्यमहरू टेलिफोन अथवा उहाँको मुभमेन्टहरू हेरेर उहाँलाई आफैले जरुर लिनुहोस् भनेर हामीले उहाँहरूलाई भन्ने अनि हामीले चाहिँ केही आवश्यक पऱ्यो भने जाने, अनावश्यक रूपमा भित्र नजाने र सबै कुराहरू चाहिँ व्यवस्थित तरिकाले उहाँहरूलाई पुर्याउने चाहिँ यसरी व्यवस्थापन भइराखेको छ अहिलेसम्म।
भनेपछि रेखदेख खानपानको सबै व्यवस्था चाहिँ सरकारको तर्फबाटै हुन्छ?
हजुर हजुर हजुर। अहिलेसम्म चाहिँ अहिले भन्नाले भन्दा पनि अहिले नेपाली अथवा कुनै पनि स्वदेशी विदेशी कोही पनि आयो भने कोभिड संक्रमित व्यक्तिहरू हामीले राख्नु पर्यो भने उसको औषधि उपचार खानापिना सबै कुरा सरकारले गरिराखेको छ। अब सजिलो पार्नलाई चाहिँ मैले अघि भने जस्तै धेरै चिकित्सकहरू र नर्सहरू पनि एटेन्ड नगर्ने, आवश्यक मात्रै जाने र उहाँहरूलाई चाहिँ अरू कम्युनिकेसनको माध्यमबाट हामी हेरिराख्ने र केही समस्या भयो भने धेरैचोटि भिजिट गर्ने, नत्र भिजिटलाई पनि कम पारेर यसरी चाहिँ संक्रमण चाहिँ उहाँहरूलाई पनि बढी नहोस्, समस्या पनि नहोस् र अरू केयर गिभरहरूलाई पनि धेरै समस्याहरू नहोस् भन्ने हिसाबले त्यो खालको व्यवस्था पनि भएको छ।
डाक्टर वासुदेव पाण्डेजी, अघि नै हामीले थोरै कुरा गऱ्यौँ, जस्तो अब संक्रमितको संख्या अलि थपिँदै गयो भने हामीले अस्पताल जानै पर्नेलाई अस्पताल लैजानै पर्नेलाई चाहिँ अस्पताल लैजाने, नत्र अरूलाई चाहिँ क्वारेन्टिनमै पनि उपचार गर्न सकिने खालको त्यो तयारी छ भन्नुभयो। त्यस्तो हुँदाखेरि साधारण बिरामीलाई क्वारेन्टिनमै राखेर पनि अस्पतालको जस्तो सुविधा दिन सकिन्छ?
एकदमै राम्रो प्रश्न र एकदमै व्यवहारिक कुरा भन्नुभयो। अब अघि तपाईँले एउटा प्रश्नहरू पनि उठाउनु भएको थियो, जस्तै कति हाम्रा व्यक्तिहरूको संक्रमित भए मृत्यु भयो, मृत्यु पछि उहाँहरूको जाँच पडताल भयो, पछि कोरोना पर्मानेन्ट भयो, तर उहाँ के कारणले मृत्यु भएको भन्ने कुरा चाहिँ अलि अप्ठ्यारो। जस्तै नेपालगञ्जकै कुरा गऱ्यो भने चार पाँचचोटि उल्टी गर्नुभयो अनि त्यसपछि समयमा अस्पताल यहाँले भने जस्तै एम्बुलेन्सको कुराहरू समस्या पर्यो, त्यसै अस्पताल समयमा पुग्न सक्नु भएन र त्यहाँ राम्रो उपचार पनि भएन कि भन्ने कुरा आयो। त्यो हुँदा यो कोरोनाभन्दा पनि अर्को खालको अर्को समस्याले मृत्यु भयो कि भन्ने कुरा छ, त्यसको लागि हामीले अनुसन्धान हामीले गरिरहेका छौँ। अब त्योदेखि बाहेक चाहिँ अरू पनि अब तपाईँको प्रश्नमा जानुभन्दा पहिला अरू रोगहरू जस्तै गएको वर्ष डेङ्गीको त्यति ठुलो महामारी भयो, अब मलेरिया पनि हामी क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूलाई मलेरिया भएको पनि भेटियो, अब अहिले गर्मीको मौसम सुरु भइसकेको छ, अब झाडा पखाला पनि हुनसक्छ, क्वारेन्टाइनमा व्यवस्थित तरिकाले गर्न सकेन भने कोरोनाको कारणले जोखिम त छँदैछ, त्यतिकै बाहेक अरू जोखिमहरू देखियो। त्यसो भएर अस्पतालमा जस्तो एक त हाम्रो नेपालमा हामीले यतिका समय भयो हामीले व्यवस्थापन त गरेका छौँ, तर अब कति बाहिरी जिल्लाहरूमा अहिले पनि कोभिड अस्पताल भए पनि एकदमै राम्रोसँग व्यवस्थित नभएको भन्ने कुराहरू पनि छ हामीसँग, त्यसलाई हामी सुधार्नुपर्ने त छँदैछ। तर क्वारेन्टाइनमै राख्यो भनेदेखि त उहाँहरूको जुन अस्पतालमा हुने सुविधा त उहाँलाई पक्कै पनि हुँदैन, तर पनि के हुन्छ भन्दाखेरिमा चाहिँ हामीले त्यहाँको एउटा चिकित्सक अथवा स्वास्थ्य टिमहरू हामीले गर्ने हो स्वास्थ्य मन्त्रालय तर्फबाट, हामीले समन्वय गरेर क्वारेन्टाइनको अरू व्यवस्थापन
क्वारेन्टाइन कस्तो हुनुपर्ने, बेड कस्तो, डिस्टेन्स कस्तो, अथवा टोयलेट व्यक्तिले प्रयोग गर्ने, सरसफाइको कुराहरू, त्यसमा अरू लामखुट्टे लगायत अरूको हुने रोगहरूको बचाव, अरू यो क्वारेन्टाइनको यावत व्यवस्थापन चाहिँ हाम्रो अरू मन्त्रालयले पनि गर्नुभएको हुनाले त्यही अनुसारको समन्वयबाट काम हुन्छ। तर पनि यो हामीले जस्तै धेरै चलन के छ भने त्यो बोर्डरमा आइसकेपछि त्यही नजिकको क्वारेन्टाइनमा राख्ने गर्दाखेरिमा अलिक भिडभाड पनि भयो, त्यसले गर्दाखेरिमा त्यहीँबाट रोगहरू अरू सङ्क्रमण हुनसक्छ अथवा भएको हो कि भन्ने कुरा पनि हामीलाई छ। त्यो हिसाबले सम्बन्धित पालिकामा पठाउने, पठाउनको लागि त्यो बोर्डरमा आइसकेपछि हामीले के व्यवस्थापन गर्न लागेका छौँ भने यो लागू भोलिदेखि नै हुन्छ। अब उहाँहरूलाई चाहिँ त्यहाँ बोर्डरमा आएपछि एउटा एउटा टुल किट, एउटा किट बक्स जस्तो दिने, त्यसमा चाहिँ मास्क होस्, घरसम्म जानलाई कति समय लाग्ने हो, कतिवटा मास्क दिनुपर्ने हो, सेनिटाइजर एउटा होस् र अरू साधारण कुराहरू, प्यारासिटामोल अथवा केही कुरा होस् कि ज्वरो आयो भने खाने, यस्तो खालको एउटा टुल बक्स हामीले बनाउँछौँ। त्यो चाहिँ हरेक व्यक्तिलाई दिने अनि बस्न चढाउने र सम्बन्धित ठाउँमा पुर्याउने, यस्तो भयो भने त्यो क्वारेन्टाइनमा त्यहाँ बसेपछि उहाँको एउटा फ्यामिली वातावरण पनि हुन्छ र त्यहाँ भएपछि अलिक व्यवस्थापनमा सहिलो होला र अलिक सहज होला भन्ने हिसाबले हामीले त्यसतिर पनि हामी लागिरहेछौँ।
ए भने त्यो सँगै अब हामीले क्वारेन्टिनमा चाहिँ अरू खालको संक्रमित नै हुँदाखेरिको पनि व्यवस्थित रूपले उपचार गर्ने तयारी पनि गरिरहेछौँ।
हजुर हजुर हजुर। अब त्योभन्दा तेस्रो अथवा हामी अहिलेसम्म त हाम्रो अवस्थामा हामीले बुझेको अनुसार चाहिँ अब संक्रमण चाहिँ तीन खालको हुन्छ, यो देशमा कुन अवस्थामा छ भन्ने धेरै प्रश्नहरू पनि आउँछ। एउटा खालको स्पोरेडिक भनेको छिटफुट केसहरू हुने संक्रमित हुने हो भने, अब डब्ल्युएचओले अहिलेसम्मलाई यो छिटफुट भनेर भन्ने गरेका छ, तर हामीले हेर्दा क्लस्टर एउटा ग्रुपमा जस्तै कपिल वस्तुमा हिजै एकै दिनमा लगभग 70 व्यक्तिहरू संक्रमित भए, त्यस्तै अरू ठाउँमा एउटा क्लस्टर एउटा ग्रुपमा हुन त उहाँहरू सबै भारतबाट आएको हुनुहुन्छ, यसरी भएको हुनाले क्लस्टर अफ केसेस भनेर हामीले आफ्नो परिभाषा गरेका छौँ। तर अब हेर्दै हेर्दै जाँदा यो समुदायमा गयो भनेदेखि हामीले हरेकलाई समुदायमा लक्षण नभएका व्यक्तिलाई हामीले अस्पतालमा लिएर आउन त सकिँदैन, त्यस्तो अवस्थामा घरमा जसको घरमा धेरैजना बस्नुपर्छ, एकले अर्कालाई सर्ने सम्भावना छ भने त्यस्तोलाई हामीले चाहिँ अस्पताल अथवा क्वारेन्टाइनमा ल्याउनु पर्यो। यदि त्यस्तो छैन भनेदेखि चाहिँ हामीले उहाँहरूलाई चाहिँ घरमा छुट्टै बस्नुहोस् र समस्या भए हामीलाई भन्नुहोस् भनेर यसरी हामीले राख्नुपर्ने अवस्था पनि आउन सक्छ।
अब अन्त्यमा डाक्टर वासुदेव पाण्डेजी, हामीले पहिलेदेखि नै कामना गर्दै आएको कोरोना संक्रमण थप नफैलियोस् भन्ने कामना गरिरहेका छौँ, अथवा संक्रमण फैले पनि छिटै निको होस्, कसैको पनि ज्यान नजाओस् भन्ने कामना गर्दा गर्दै पनि केहीको ज्यान गइसकेको अवस्था छ, र यस्तो हुँदाखेरि यो सब व्यवस्थापनमा चाहिँ अझै केही समस्या देखिएको भन्ने कुरा आएको छ। अब अन्त्यमा तपाईँले भन्नु, यो सब व्यवस्थापनको लागि हामीले लिएको तयारी कस्तो र तपाईँहरूको आग्रह चाहिँ के हो परिवार र आफन्तलाई चाहिँ, यो हामीले नसोद्धा नसोद्धै ज्यान गइहाल्यो भने त्यस्तो अवस्थामा के गर्ने?
अब यो चाहिँ एकदमै ठुलो समस्याको रूपमा देखियो धेरै ठाउँमा चाहिँ सबहरू। पहिलो कुरा त के भने, कुनै पनि अरू कारणले मृत्यु भए पनि अहिले हामीले कोरोना हो कि भन्ने शङ्का समाजमा आउने र त्यसले गर्दाखेरिमा चाहिँ मृत्यु भइसकेपछि उहाँको स्याम्पल स्वाब लिने अनि पठाउने र स्वाबलाई पर्खेर बस्ने, त्यो गर्दाखेरिमा समाजमा एउटा नराम्रो खालको असर पर्यो मानसिक रूपमा पनि र त्यो व्यक्ति जसको मृत्यु भयो उसको परिवारलाई हामी सबैलाई ठुलो चुनौतीको रूपमा आयो। त्यस्तै अरू अब यस्तो अवस्थामा अहिलेसम्म चाहिँ त्यही हामी सिसिएमसी अथवा हाम्रो उसले चाहिँ के छन् भनेदेखि, अब यस्तो स्वाब चाहिँ सम्बन्धित व्यक्तिहरूलाई पहिलो कुरा चाहिँ जुनसुकै मृत्यु भए पनि पहिला हाइली सस्पिसियस अथवा कोरोनासँग सम्बन्धित यसलाई सङ्ग गर्ने ठाउँ छ भने त्यस्तोलाई हामीले टेस्ट गर्नु पर्यो, जाँच्नु पर्यो, स्वाब लिनु पर्यो, होइन अरू खालको छ भने त्यसलाई पर्खेर हामीले बस्नु पर्यो, त्यसको दाह संस्कारतिर लाग्नु पर्यो, एउटा कुरा यहाँ छ हामी सबैले बुझ्नुपर्ने र पब्लिकले सबैलाई अनुरोध के भने, अब यो फेरि एकचोटि जाँचिहालौँ यो कोरोना हो कि भन्नेतिर हामी लाग्नु भएन। दोस्रो कुरा, जसले यो चाहिँ परीक्षण गर्दा पोजिटिभ आयो भन्ने हिसाब भयो भने त्यस्तो बेलामा त्यो डेड बडीको मृत्यु व्यक्तिको चाहिँ यसको जिम्मा अहिलेसम्म नेपाली सेनासँग समन्वय गरेर गर्ने भन्ने कुरा हामीसँग छ। त्यो फेरि त्यही हाम्रो डिसिसिएमसी भन्ने डिस्ट्रिक्ट कोभिड क्राइसिस एउटा
कमिटी छ त्यो मार्फत त्यो चाहिँ काम हुन्छ यदि कोरोना भनेर प्रमाणित भएको अवस्थामा त्यसरी भइरहेछ। अब यसमा अब सुरुमा सबैलाई सबै कुरा जानकारी नभएको हुनाले अलिकति चुनौतीहरू भएको होला, तर हामीले यो कुरा चाहिँ फेरि पनि यहाँहरू मार्फत अथवा हामीहरूले पनि अरू विभिन्न माध्यमबाट अथवा जिल्लामा हामीले कुरा समन्वय गऱ्यौँ भने त्यसमा समस्या हुँदैन जस्तो लाग्छ मलाई।
हुन्छ डाक्टर साहब, तपाईँको समयको लागि धेरै धेरै धन्यवाद।
हजुर हजुर।
उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डे। कोरोना संक्रमण भएपछि अस्पताल जाँदा र अस्पतालमा उपचार गराउँदाको व्यवस्थापन बारे कुरा गर्दै उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन, उज्यालोको मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको बदलिदो नेपालको समय सकिन लागेको छ। भोलि फेरि अर्को विषयमा बदलिदो नेपालमा र बुधबारको बदलिदो नेपाल अन्तर्गत कोरोना क्याप्सुलमा अरू सामग्रीसहित आउनेछौ। बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। उज्यालो रेडियो र अनलाइनका सामग्री भाइबरमा पनि उपलब्ध छन्। नमस्कार।